یہ ریڈیو نیپال ہے، حفیظ خان سے اردو میں خبریں سنیے۔ ملک میں آئینی اسمبلی کے ارکان کے انتخابات کے بعد بکرمی سمت 2065 سال جیٹ سے سنگھ دربار سے باہر منعقد ہوتا آیا پارلیمانی اجلاس 17 سال کے بعد دوبارہ سنگھ دربار میں منعقد ہونے جا رہا ہے۔ گزشتہ فاگن 21 کے انجام یافتہ ارکان ایوان نمائندگان کے انتخابات کے بعد پارلیمانی اجلاس اب سے سنگھ دربار واقع زیر تعمیر اپنی ہی عمارت میں منعقد ہونے جا رہا ہے۔ اسی عمارت میں ایوان نمائندگان کے 9 منتخب 275 ارکان کی حلف برداری اسی چیت 12 دوپہر 2 کے لیے طے کی گئی ہے۔ بکرمی سمت 2064 سال چیت 28 انجام پائے انتخابات سے 601 رکنی آئینی اسمبلی تشکیل پانے کے بعد پرانی پارلیمانی عمارت تنگ ہو جانے کی وجہ سے پارلیمانی اجلاس نیا بانشر واقع بین الاقوامی کانفرنس مرکز میں منعقد ہوتا آیا تھا۔ بکرمی سمت 2016 سال سے شروع ہوئی نیپال کی پارلیمانی تاریخ اسی عمارت سے شروع ہوئی تھی، جبکہ قومی اسمبلی کا اجلاس گزشتہ مارچ 4 سے ہی عارضی طور پر سنگھ دربار واقع زرعی کمیٹی کے اجلاس حال میں منعقد ہوتا آ رہا ہے۔ راشٹریہ سوتنترا پارٹی کی پارلیمانی جماعت کے رہنما سے متعلق موضوع پر فیصلہ کرنے کے لیے پرسوں جمعرات کو پارلیمانی پارٹی کی مرکزی کمیٹی کا اجلاس ہونے جا رہا ہے۔ اسی چیت 12 دوپہر 2 راشٹریہ سوتنترا پارٹی نے اپنے پارلیمانی جماعت کے رہنما کو منتخب کرنے کے بارے میں بات چیت کرنے کے لیے اجلاس طلب کیا ہے۔ پارٹی کے ترجمان منیش جھا نے بتایا کہ پارٹی کے صدر ربی لامی جھا نے کی صدارت میں پارٹی کے مرکزی دفتر بنستھری میں اجلاس منعقد ہوگا۔ بتایا گیا ہے کہ مرکزی ارکان کو لازمی حاضر ہونے کی ہدایت کی گئی ہے۔ گزشتہ فاگن 21 کے انجام یافتہ ارکان ایوان نمائندگان کے انتخابات میں راشٹریہ سوتنترا پارٹی کو براہ راست کی جانب 125 سیٹیں اور متناسب نظام کی جانب 57 سیٹیں حاصل ہوئی ہیں۔ آج ٹی بی کا عالمی دن نیپال میں بھی مختلف بیداری کے پروگراموں کا اہتمام کر کے منایا گیا۔ ہاں ہم ٹی بی کا خاتمہ کریں گے، قومی مہم میں ہمارا تعاون نامی نعرہ کے ساتھ آج نیپال میں بھی ٹی بی کا عالمی دن منایا گیا۔ ٹی بی پر قابو پانے کے لیے بیداری پھیلانے کے مقصد کے ساتھ ہر سال مارچ 24 کو یہ دن منایا جاتا ہے۔ دری اسنا نیشنل ٹی بی سینٹر نے ٹی بی کے عالمی دن کے موقع پر خاص پروگرام کا اہتمام کیا۔ نیا تھیمی واقع مرکز کے احاطے میں اہتمام کردہ پروگرام میں وزارت صحت و آبادیات کے ناظم ڈاکٹر بکاس دیوکوٹا نے کہا کہ سن 2035 تک ٹی بی کی وبا کا خاتمہ کرنے اور سن 2050 تک ملک کو ٹی بی سے پاک بنانا حکومت کا ہدف ہے۔ ناظم صحت ڈاکٹر دیوکوٹا نے بتایا کہ نیپال میں ٹی بی کے تقریباً 45% مریضوں کی شناخت اب بھی نہیں ہو سکی ہے۔ پروگرام میں مرکز کے ڈائریکٹر بھون پوڈل نے بتایا کہ ٹی بی متاثرین کی پہچان کے لیے مختلف نئے طریقے اختیار کیے گئے ہیں اور ساتھ ہی گھر گھر پہنچنے والا پروگرام بھی چلایا جا رہا ہے۔ مرکز کے اعداد و شمار کے مطابق نیپال میں سالانہ 67,000 افراد ٹی بی سے متاثر ہوتے ہیں۔ کابرے پلانچوک ضلع آفات انتظامیہ کمیٹی نے سیلاب اور تودہ سے پہنچے نقصانات کو 1.5 گزرنے کے بعد مستقل رہائش گاہوں کی تعمیر کے لیے متاثرین کے ناموں کو سفارش کرنا شروع کیا ہے۔ کمیٹی کے گزشتہ روز منعقدہ اجلاس نے 2081 سال اسوج میں آئے سیلاب اور تودہ کی وجہ سے مکمل یا جزوی طور پر نقصان برداشت کرنے والے روشی گاؤں پالیکا کے متاثرین کے ناموں کو سفارش کرنے کا فیصلہ کیا ہے۔ کمیٹی نے پہلے مرحلے میں اس گاؤں پالیکا کے 199 مستقل گھروں کی تعمیر کے لیے اور 40 گھروں کی مرمت کے لیے سفارش کی ہے۔ کمیٹی کے کوآرڈینیٹر سی ڈی او گوپال کمار ادھیکاری نے بتایا کہ کابرے میں گزشتہ سال کے آفات سے رہائش گاہوں کو پہنچے نقصانات کی تحقیقات کر کے مستقل رہائش گاہوں کی تعمیر کے لیے سفارش کرنا شروع کر دیا گیا ہے۔ سی ڈی او ادھیکاری کے مطابق روشی گاؤں پالیکا سے قومی انسداد خطرات آفات اور انتظام اتھارٹی میں مستقل رہائش گاہوں کے لیے سفارش شروع کیے جانے کے بعد سلسلہ وار طور پر ضلع کے دیگر مقامی سطحوں کے لیے بھی سفارش کی جائے گی۔ حکومت نے 2081 سال کے اسوج میں آئے سیلاب اور تودہ سے نقصان پہنچے گھروں کی مستقل تعمیر نو کے لیے 4,00,000 روپے امداد فراہم کرنے کا فیصلہ کیا تھا۔ जिला कपिलवस्तु के महाराजगंज नगर पालिका वार्ड नंबर 2 के तहत बरगदा में पेश आए वाकये के बाद नाफिज करदा कर्फ्यू को हटा दिया गया है। जिले इंतजामिया दफ्तर तौली हवा के जरिए जारी करदा नोटिस के मुताबिक अमन और सलामती के हालात मामूल पर आते जाने और शहरियों की रोजमर्रा जिंदगी को आसान बनाना भी जरूरी होने के बायस कर्फ्यू हटा दिया गया है। जिले इंतजामिया दफ्तर के मुताबिक जिले हिफाजती कमेटी के आज के फैसले के मुताबिक आज सुबह 9 बजे से नफाज में लाते हुए कर्फ्यू को हटा दिया गया है। इससे कबल इसी चैत 7 गते दोपहर 2 बजे से और चैत 8 गते दोपहर 1 बजे से जिले के मुख्तलिफ मखसूस इलाकों में कर्फ्यू नाफिज किया गया था। नेपाल शहरियत से मुतालिक चौथा तरमीमी जवाबे 2082 जारी होने के बाद से माँ के नाम से 2948 अफराद ने शहरियत हासिल कर ली है। वजारत दाखिला के मुताबिक नए जवाबे जारी होने के बाद अब तक नए इंतजाम के मुताबिक उन सब ने शहरियत हासिल की है। चौथी बार तरमीम किए गए नेपाली शहरियत जवाबित को सरकारी गजट में शाये किया गया था। गुज्तर पूस 11 गते के काबिना के इजलास ने नेपाल शहरियत से मुतालिक चौथे तरमीमी जवाबित को मंजूर करने का फैसला किया था। नए इंतजाम के मुताबिक बाप या माँ में से किसी एक की शहरियत पैदाइश की बुनियाद पर होनी चाहिए और दूसरा ये कि शहरियत हासिल होने से कबल सरपरस्त के इंतकाल होने या बाप के ठिकाने का इल्म नहीं होने की सूरत में और नेपाली माँ से बैरून मुल्क में पैदा होने के बाद बाप की पहचान नहीं होने वाले लेकिन नेपाल में मुस्तकिल तौर पर रिहाइश पजीर बच्चों के हक में CDO ने जरूरी तहकीकात करके अंगीकृत नेपाली शहरियत फराहम कर सकने का इजाफी बंदोबस्त किया गया है। हेलीकॉप्टर के जरिए इमदाद फराहम करते वक्त हसास किस्म के मरीजों का महफूज तरीके से बंदोबस्त करने के मौजू पर तिब्बी मुलाजमीन के लिए तरबियती प्रोग्राम चलाया गया है। नेपाल मेडिसिटी अस्पताल ने स्कॉटलैंड की इमरजेंसी मेडिकल रिट्रीवल सर्विस के साथ की अमली शराकत पर एडवांस ट्रेनिंग एंड ट्रेनिंग फॉर ट्रेनर्स प्रोग्राम इन रिट्रीवल मेडिसिन मौजूआती तरबियती प्रोग्राम गुज़श्ता रोज से शुरू किया है। अस्पताल के इमरजेंसी और हाई अल्टीट्यूड सर्विस चीफ डॉक्टर संजय कार्की ने बताया कि इस तरबियती प्रोग्राम में बिलखसूस हेलीकॉप्टर के जरिए इमदाद फराहम किए गए हसास नोयत के मरीजों के महफूज बंदोबस्त मुंतकली और इलाज के तरीके को सिखाया जाएगा। जिला डोटी के आदर्श गांव पालिका वार्ड नंबर 6 रोसिल्ला नदी के नजदीक मगवा गिरी चौक की कच्ची सड़क पर बलेरो जीप हादसे का शिकार होने से 2 अफराद की मौत हो गई है। जिले पुलिस दफ्तर के इतलाती अफसर नवराज ढुंगाना ने बताया कि मरने वालों में बलेरो जीप के ड्राइवर आदर्श गांव पालिका वार्ड नंबर 3 काणी स्यावले के 22 साल सुबोध रोकाया और 19 साल कैलाश बीका शामिल हैं। पुलिस के मुताबिक खदेड़ा से काणी स्यावले की तरफ जाती हुई बलेरो जीप सड़क की मोड़ पर बेकाबू होकर हादसे के शिकार हो गई थी। हादसे के बाद दोनों अफराद सड़क से तकरीबन 900 मीटर नीचे साइली नदी में मुर्दा पाए गए थे। रेडियो नेपाल से उर्दू में खबरें खत्म हुईं।